लिहाजा अज़ीज़ाने मन, अब मेरे लिए ये सवाल पैदा होता है या नहीं कि मैं भी कम अज़ कम कब्र में जाने से पहले एक मरतबा तो ये सोचूँ कि मेरी इबादत किसके लिए हैं, मैंने वाकई खुदा को पहचाना है या नहीं। हमें बड़ा आसान महसूस होता है, इंशाल्लाह तफसीलात तो मैं जब वक्त आएगा इंशाल्लाह क़यामत के मौजू पर गुफ्तगू करूँगा, चंद एक मराहिल तो अर्ज़ करूँगा, लेकिन अभी एक मरहला इसको तसव्वुर कीजिएगा। हमने बड़ा आसान समझा हुआ है ये बात कि कब्र में मुनकर नकीर आएंगे और वो हमसे ये सवाल करेंगे, हम जवाब देंगे और मौला अली सिन्हा ने खड़े हुए होंगे, टेस्ट पास होगा और उसके बाद आगे रवानगी। देखिए मौलाए कायनात का कब्र में आना हमारा अकीदा है और यकीनन आएंगे, लेकिन मैं अगर अपने इमाम से ये तवक्का रखता हूं कि वो आकर मुझे जो आदमी फेल है उसको पास कराने की कोशिश करेंगे तो ये थोड़ा सा तसव्वुर मेरे लिए कम अज़ कम सख्त है, इसलिए कि मैंने खुदा के आदल को आइम्मा से पहचाना है, मैंने खुदा की अदालत को अहले बैत की ज़ात से पहचाना है। मैं कैसे ये बात का अपने अंदर ये एहसास पैदा कर लूँ कि अगर मैंने सारी ज़िंदगी ईमान के हवाले से मैंने कुछ भी नहीं किया, कोई मरहला ईमान का मेरे अंदर पैदा नहीं हुआ, और सिर्फ इसलिए कि मैं शिया घराने में पैदा हो गया था और मैंने कुछ मजलिसें और कुछ इबादत अंजाम दी हैं, तो अब इमाम पर वाजिब हो जाएगा कि वो आकर मुझे टेस्ट पास कराएंगे? अकायद का मरहला आप जाकर जिस मर्जी रिवायत में देख लीजिए। कब्र के बारे में आइमा इमाम जाफर सादिक अलैहिस्सलाम के नाम से कब्र के मरहले के बारे में इमाम ने बड़े वाज़ेह तौर पर फरमाया कि हम कयामत के दिन शफाअत का वादा करते हैं, कब? जब तुम कब्र का मरहला क्लियर करके पहुंचोगे। कब्र का मरहला तुम्हारी अपनी जिम्मेदारी है, कब्र के मरहले को तुमने खुद गुजारना है। अब कब्र का जो मरहला गुजारना है, कब्र के मरहले से जो हमने गुजर कर जाना है, वहां पर जवाब हमने खुद देने हैं। अच्छा, क्या वाकयन जो है वो कब्र का सवाल और जवाब इतना आसान है कि हमसे आकर फरिश्ता पूछेगा, कहेगा मन रब्बुक और मैं कहूंगा अल्लाह, वो कहेगा चलो वो के पास, इतना आसान है? मैं थोड़ा सा ये तसव्वुर करता हूं, मेरे अपने ख्याल हैं शायद, कि कम से कम फरिश्ते को इतना तो हक देना चाहिए कि वो कम से कम ये तय तो कर ले कि ये अल्लाह कह किसको रहा है, किसको कह रहा है अल्लाह, ये इतना हक तो होना चाहिए ना फरिश्ते के बारे में। लिहाजा पूछेगा भाई कि तुम अल्लाह कह किसको रहे हो, तो वो जो कुछ सवाल करेगा। मैं इसकी बड़ी एक अच्छी एग्जांपल देता हूँ, मेरा ख्याल है, अलबत्त हकीकत से तो अल्लाह बेहतर वाकिफ़ है, कि हमारे अकीदे में ये बात शामिल है कि मुनकर नकीर एक हक अकीदा है कि जो इन्होंने आना है, हमारे अकायद में से एक ज़रूरियात दीन में से है ये कि इन्होंने आना है। लेकिन मैं अक्सर जगहों पर यह कहता हूँ कि मुनकर नकीर दो मरतबा आते हैं, कब्र वाले तो सबको पता है, दूसरे मुनकर नकीर कब आते हैं? दूसरे मुनकर नकीर हमारे बच्चों की सूरत में हमारे सामने आते हैं। ये बच्चे मुनकर नकीर कब होते हैं? ये बच्चे मुनकर नकीर उस वक्त बनते हैं जब हम इनको अकीदा ट्रांसफर कर रहे होते हैं। हर आदमी की ख्वाहिश होती है कि उसकी औलाद उसके अकीदे पर चले, हम मुसलमान हैं, हमारी भी ख्वाहिश होती है, हम कहते हैं भाई हमारे बच्चे हमारे अकीदे पर चले, लिहाजा हम अपने बच्चों को याद कराते हैं, बड़ा खुश होते हैं हम जब कहते हैं अल्लाह, बड़े हम खुश होते हैं, हम कहते हैं लो भाई कारनामा अंजाम दे दिया हमने, हमारे बच्चे ने अल्लाह कह दिया, बड़ी खुशी होती है हमें। अगर कोई शख्स नमाज़ पढ़ने वाला है और वो जब ये देखता है कि मेरा बच्चा मुझे नमाज़ पढ़ने के हालत में आकर सजदा कर रहा है, बड़ी हमें खुशी होती है कल्ब में कि चलो अल्हम्दुलिल्लाह मेरे बच्चे को अल्लाह ने इस तरफ रागब किया। लिहाजा हम अपने बच्चे को अब अकीदा ट्रांसफ़र करना चाहते हैं, हम कहते हैं कि बेटे देखो अल्लाह होता है, एक होता है। तो बच्चा सवाल पूछता है कि भाई दो क्यों नहीं होते, ज़्यादा क्यों नहीं होते? अच्छा एक है, कहाँ है? ऊपर है नीचे कहाँ पर है? अब अगर हम कह देते ऊपर है तो पूछते क्या नीचे नहीं है, फिर हमें ख्याल आता है नहीं नीचे भी था, अल्लाह तो हर जगह होता है, लिहाजा हम कहते भाई अल्लाह हर जगह है, तो पूछते कि अगर हर जगह है तो दिखाई क्यों नहीं दे रहा, सुनाई क्यों नहीं दे रहा? अच्छा मेरी जेब में है अल्लाह? बच्चे इस तरह के सवाल करते हैं छोटे छोटे, मेरे अंदर है, मेरे दिल में, मेरे पेट में अल्लाह है, मुख्तलिफ सवाल हैं जो बच्चे करते हैं। अब कुछ सवालों के जवाब शायद हम दे पाते हैं, कुछ सवालों के जवाब में हम अब लाजमत प्रॉब्लम यहाँ से शुरू हो जाती है कि मुझे आते नहीं होते, तो मैं बच्चे को गलत अकीदा ट्रांसफ़र करना शुरू कर देता हूँ ये सोचे समझे बगैर कि मैं कर क्या रहा। جب ہم بچے کو غلط عقیدہ ٹرانسفر کر دیتے ہیں اور اس کے بعد ہم یہ تصور رکھتے ہیں کہ میرا بچہ مومن بنے گا تو یہ مسئلہ ہے. کچھ لوگ کیا کرتے ہیں, شوق بہت ہوتا ہے انہیں, لیکن جب بچہ کچھ ذرا سے آڑے ترچے سوال کر لیے تو ایک تماچا لگا, یہ سوچے بغیر کہ میں اپنے بچے کے اندر دین دشمنی یہیں سے پیدا کر رہا ہوں. ہم نہیں سوچتے, خود ایک مرحلہ ہے کہ اس پہ سوچنا چاہیے کہ عقائد کا زمانہ ہے کون سا, کس زمانے میں بچوں کو عقائد پڑھانے اور سکھانے چاہیے. معمولاً ہمارے ہاں خیال ہی ہوتا ہے کہ بچے کو لا الہ الا اللہ محمد رسول اللہ علی ولی اللہ وسیع رسول اللہ و خلیفۃ بلا فضل یہ یاد کرا دو, سمجھ بعد میں جائے گا. کیوں؟ اس لیے کہ خدا کو سمجھنا مشکل کام ہے, بڑا ہوگا خود ہی سمجھ جائے گا. نبوت کو سمجھنا مشکل کام ہے, بعد میں سمجھ جائے گا. اور جب بچہ بالغ ہوتا ہے, چونکہ اس کو خدا بھی نہیں پتا ہوتا, اس کو رسول بھی نہیں پتا ہوتا, اسے کچھ اور بھی نہیں پتا ہوتا, پھر ہم اس سے تقاضا یہ کرتے ہیں کہ یہ سارے اعمال انجام دیں. کون سا وقت ہے؟ روایات پر جو تھوڑی بہت تحقیق کی اور جس جو مجھے بندے کو سمجھ میں آیا ہے, وہ یہ سمجھ میں آیا ہے کہ عقائد بچوں کو ٹرانسفر کرنے کا جو زمانہ ہے وہ 7 سال سے 14 سال, یا مختصراً اگر کہوں 7 سال سے بلوغت کے زمانے کا جو زمانہ ہے, یہ زمانہ ہوتا ہے بچوں کو عقائد ٹرانسفر کرنے کا, ابتدائی بلوغت سے پہلے پہلے یا ابتدائی بلوغت میں. 7 سے 14 سال کے درمیان کا جو عرصہ ہے, یہ زمانہ بنیادی طور پر بچوں کو عقائد پہنچانے کا زمانہ ہوتا ہے. عقیدہ اگر اس زمانے میں بچے میں پہنچ جائے, اور صحیح عقیدہ اگر پہنچایا گیا ہوگا, تو بچہ جس وقت بالغ ہوگا اس کو آپ کے لیے نماز کے لیے اس کو مجبور کرنے کی ضرورت نہیں ہوگی, روزہ رکھانے کے لیے آپ کو مجبور کرنے کی ضرورت نہیں ہوگی, اور بچہ متوجہ ہوگا اس بات کی طرف کہ میں کس کے لیے نماز پڑھ رہا ہوں, کس کے لیے روزہ رکھ رہا ہوں. لیکن جب بچے کو یہ چیزیں سمجھ میں ہی نہیں آئی ہوتی, تو بالغ ہونے کے بعد وہ یہ سوال کرتا, وہ کہتا ہے کون سا خدا, کہاں ہے خدا وغیرہ وغیرہ. اب یہ جو سوال بچہ کرتا ہے, اس کو بالکل ذہن میں اپنے کلیئر کر لیں. جس عقیدہ آپ جس وقت اس کو کہتے ہیں ہمارے نبی تھے, تو پوچھتا ہے نبوت سے متعلق سوال پڑتا ہے, پوچھتا ہے کہ بھائی جبریل کیسے آتے تھے, وہی کیسے نازل ہوتی تھی ان کے اوپر, آیا یہ قرآن, ہم کہتے ہیں بھائی یہ قرآن نازل ہوا, تو بچہ پوچھتا ہے بھائی کیسے نازل ہوا, اور اس طرح کے بہت سارے سوال آتے ہیں. امامت سے متعلق آپ جب بچے کو عقیدہ دیں گے تو بچہ سوال کرے گا, اسی طرح سے قیامت سے متعلق. اب اگر ہم نے اپنے بچے کو جواب دے دیا, اب میں یوں کہوں گا کہ پیپر آؤٹ یہاں سے ہو رہا ہے, یوں سمجھ لیجئے کہ قبر میں آپ سے بالکل وہی سوال کیے جائیں گے جو آپ کے بچے پلٹ کر آپ سے سوال کرتے ہیں. اب مرحلہ صرف یہاں پر اتنا مشکل جو پرابلم ہے وہ یہاں سے شروع ہوتی ہے. اگر میں اپنے بچے کو عقیدہ نہیں سمجھا سکتا, تو کیا میں منکر و نکیر کو سمجھا سکوں گا کہ خدا کون ہے؟ وہ جب مجھ سے پوچھے گا من نبی یک, تو میں بڑے آرام سے واقعی سمجھا دوں گا من امامک, وہ کنفرم تو میں نے آپ سے عرض کیا. ہر عقیدے کے بارے میں اس کا حق ہے کہ وہ کم از کم یہ کنفرمیشن تو لے گا نا کہ یہ نبی کس کو کہہ رہا ہے, نبوت سے اس کی سمجھ میں کیا آیا ہے, امامت کا لفظ تو استعمال کر رہا ہے, امامت سے اس کی مراد کیا ہے, اس نے سمجھا کیا اپنی زندگی میں امام سے مراد, تو وہ سوال کرنے کا حق رکھتا, وہ کرے گا, اور ایگزیکٹلی تقریباً وہی سوال کرے گا جو ہمارے بچے ہم سے کرتے ہیں. اب سوچو, مجھے ایک دفعہ تو سوچنا چاہیے نا, اگر میں اپنے بچے کو صحیح عقیدہ ٹرانسفر نہیں کر سکتا, مطمئن نہیں کر سکتا, کیا میں منکر و نکیر کو قبر میں مطمئن کر دوں گا؟ یہاں تو میں بچے کو بھگا سکتا ہوں, یہاں تو میں بچے کو ڈانٹ سکتا ہوں, یہاں تو میں بچے کو تھپڑ لگا سکتا ہوں, وہاں پر ہنٹر جو ہے وہ کسی اور کے ہاتھ میں ہوگا اور بھاگنے کی جگہ بھی نہیں ہوگا. کم از کم ایک مرتبہ سوچیں ضرور اس بات پر, اس لیے کہ یہ زندگی بہت محدود ہے, زمانے میں بہت محدود ہے. آپ اور ہم آج کل تو خود تجربہ کر رہے ہیں, یعنی واقعاً صورتحال یہ ہے کہ آج شام آپ نے جس بندے سے بات کی ہے آپ کو نہیں پتا کہ صبح وہ زندہ ملے گا آپ کو یا نہیں. اب وہ دور چلا گیا کہ جب یہ خیال کیا جاتا تھا کہ جی بوڑھے لوگ جو ہیں ان کے مرنے کی ایکسپیکٹیشن زیادہ ہے, ایسا کچھ نہیں ہے, ختم ہو گیا وہ زمانہ. ہو سکتا ہے کہ بوڑھے موجودہ دور کے ہم سے زیادہ زندہ رہیں, اس لیے کہ انہوں نے شاید اپنے زمانے میں کچھ اصل غذائیں کھائی ہوئی ہوں, کچھ ان کو چیزیں اصلی ملی ہوئی ہوں جو آخر عمر تک ان کے کام آ جائیں. نوجوانوں سے کوئی توقع نہیں ہے کہ جو غذائیں سب وہ کھا رہے ہیں کس وقت کسی کے ساتھ کیا ہو. یہ دنیا کی زندگی ویسے بھی مختصر اور ختم ہو جانا ہے, قیامت کا جو سلسلہ ہے وہ اتنا ایک تو لامتناہی ہے, لامحدود زندگی ہے نا, اس کے بعد کی جو زندگی ہے وہ ابدی زندگی ہے. اب اس ابدی زندگی کے اندر اگر ہم پاس ہو کر خوشبختی کی طرف جاتے ہیں وہ بھی ابدی ہے, لیکن خدا نخواستہ کہیں پر بھی پھنس جاتے ہیں. اب مثلا یہ پرابلمز ہیں, میں نے عرض کیا, میں تفصیل آپ کے خدمت میں عرض کروں گا آگے چل کے, لیکن ان کانسیپٹس کو اپنے ذہن سے کلیئر کریں پہلے. آئمہ نے کسی شخص کے بارے میں, کسی کے بارے میں گارنٹی نہیں دی ہے کہ وہ شخص قبر کے مراحل سے بھی آرام سے گزر جائے گا, قیامت کے مراحل میں بھی آرام سے گزر جائے گا, اور بس یوں مرے یوں جنت میں گئے, ایسا کچھ نہیں. کلیئر کریں اس پوائنٹ کو, بالکل اپنے مائنڈ کو کلیئر کریں. میں نے بھی عرض کیا کہ امام نے خاص طور پہ قبر کے بارے میں فرمایا ہے کہ قبر ہمارے مومنین کے تصفیہ کا مقام ہے. یعنی کیا کہ جو گناہ, اب یہ کس صورت میں ہے, جب اس نے عقیدہ سالم کم از کم لے کر گیا ہوگا. مومن جس کو کہا جا رہا ہے اس کے لیے کم از کم عقیدے کے صحیح اور سالم ہونے کی شرط ہے, یعنی عقیدے کے مرحلے سے پار ہونے کے بعد اب قبر تصفیہ کی جگہ ہے. جو اس نے گناہ انجام دیے ہیں اس کا حساب کتاب اللہ تعالیٰ قبر میں کرے گا. اچھا, قبر کا مرحلہ ہمارے ماشاءاللہ خطیب حضرات شعرا نے ہمیں ایسا بیسٹ پیکج دیا ہے قبر اور قیامت کا کہ ہم سمجھتے ہیں کہ بس یہ تو مسئلہ ہی نہیں ہے, لوڈ کراؤ اور سیدھے جنت میں. قبر کے بارے میں یاد رکھیے گا, عالم برزخ جسے کہا جاتا ہے, میں آج صرف ایک اجمالی گفتگو کر رہا ہوں, تفصیلی کبھی اور وقت پہنچا تو. قبر کے بارے میں یاد رکھیے گا کہ قبر کا جو ٹائم اور اسپیس ہے وہ 100% اللہ کے ہاتھ میں ہے. اب کیا ہے اس کی کیفیت, کیا ہے وہ تفصیل سے عرض کروں گا انشاءاللہ. 100% اللہ کے ہاتھ میں. اب جب اللہ کے ہاتھ میں تو کیفیت کیا, میں صرف کیفیت سمجھانا چاہتا ہوں کہ جس وقت زمین, اچھا جو قبر کا وقت ہے, قبر کا جو ٹائم اینڈ اسپیس ہے اس کا دنیا سے کوئی تعلق نہیں ہے. اس کو کلیئر کریں, دنیا سے اس کا کوئی تعلق نہیں. یعنی کیا, پہلا شخص جو دفن ہوا جناب حابیل علیہ الصلوۃ والسلام, قیامت دنیا میں برپا ہوگی جب ان کو دوبارہ اللہ تعالیٰ قبروں سے اٹھائے گا اور ان سے کسی نے پوچھ لیا جا کے کہ قبلہ آپ قبر میں کتنے عرصے رہے, تو وہ کہیں گے ابھی تو مجھے دفن کیا تھا, ابھی تو مجھے مار کے دفن کیا تھا میرے بھائی نے, میں تو قبر میں سمجھ لو ابھی گیا اور یوں اٹھایا گیا, وقت ہی نہیں گزرا. جبکہ زمین کے اعتبار سے کتنا وقت گزر چکا ہوگا ہمیں نہیں معلوم, لاکھوں سال گزر چکے ہیں, ہزاروں سال گزر چکے ہیں, اور آگے کتنا چلنا ہے کوئی نہیں جانتا. اتنا طویل عرصہ گزرنے کے باوجود دنیا میں جب قیامت کے دن اٹھایا جائے گا کیا کہیں گے, کتنی دیر گویا ابھی مجھے دفن کیا اور ابھی مجھے اٹھا دیا گیا. اس کے مقابلے پر اب ایک ایسا شخص تصور کریں کہ جو زمین پر قیامت برپا ہونے سے ایک منٹ پہلے دفن ہوا. کب دفن ہوا؟ ایک منٹ پہلے, یعنی دفنایا اور ایک منٹ بعد قیامت آ گئی. اب ایسا شخص جو ایک منٹ پہلے دفن ہوا ہے, یہ جب قیامت کے, یعنی وہ جو دنیا میں ایک منٹ کا حساب ہے کہ اب ایک منٹ بعد قیامت آ گئی اور جب دوبارہ اللہ نے اٹھایا تو اس سے پوچھا بھائی تم کتنے عرصے دفن رہے, تو کہے گا مجھے تو لاکھوں سال ہو گئے, کروڑوں سال کا عرصہ گزر گیا. لہذا اس خوش فہمی میں رہنا کہ جی ہم تو آخر الزمان کے لوگ ہیں, قبر میں رہیں گے کچھ دن ہی رہیں گے, اس کے بعد بہشت کا قیامت کا سلسلہ, ایسا کوئی نہیں, خوش فہمی میں نہیں. اسی طرح سے قیامت کے مرحلے ہیں, کم از کم 10 مرحلے قیامت کے وہ ہیں جو کہ روایات میں اور قرآن میں مختلف طریقوں سے بیان ہوئے, تفصیل عرض کروں گا. نہیں ہے کوئی ایسا سسٹم نہیں ہے بھیا کہ آپ قیامت کے دن ہم اور آپ محشور ہوئے اور ٹھگ سے جنت میں پہنچ گئے, کوئی ایسا سسٹم نہیں. خود قیامت کے دن محشور ہونا یہ ایک بحث ہے, ایک بحث ہے. قیامت کے دن جب محشور کیا جائے گا یعنی ہمیں اٹھایا جائے گا, تو آپ جانتے ہیں آپ نے یہ پڑھا ہوگا تجسیم اعمال میں, بہت ساری باتیں بالآخر انسان کے کانوں سے گزری ہوتی ہیں. کچھ لوگوں کو اللہ تعالیٰ قیامت کے دن جب وہ قبر سے اٹھیں گے تو حیوانات کی شکل میں اٹھیں گے. اب یہ بات سنی بھی آپ نے, لیکن کبھی غور کیا کہ کیوں اللہ تعالیٰ انہیں حیوانات کی شکل میں اٹھائے گا, وجہ کیا ہوگی؟ وہ بھی پوچھیں گے اللہ تعالیٰ سے, کہیں گے پروردگار ہمیں تو نے دنیا میں انسان بنا کر بھیجا تھا, اب قیامت کے دن ہمیں حیوان بنا کر کیوں محشور کیا ہے؟ تو جواب کیا آئے گا؟ ان کو جواب یہ دیا جائے گا کہ تمہیں انسان بنا کر بھیجا تو, پیدا تو کیا تھا انسان بنا کر, لیکن تم نے کبھی حیات حیوانی سے اوپر حیات گزاری ہی نہیں ہو. تم کبھی انسان بنے ہی نہیں, تم نے تو ایک حیوان کی طرح زندگی گزاری ہے. تو چونکہ تم نے زندگی حیوان کی طرح سے گزاری ہے, لہذا تمہیں کوئی حق نہیں ہے کہ تم قیامت کے دن انسان بن کر محشور ہو. تو اب یہ پھر ایک کوسچن مارک آ گیا کہ کم از کم اگر انسان محشور ہونا ہے تو کیا کریں. اس لیے کہ یاد رکھیے گا, قیامت کے دن اللہ تعالیٰ جو سریع الحساب ہے, اس کے کچھ مقامات ہیں جن لوگوں کا حساب سری کرنے کی ضرورت ہے, ان کا حساب سری ہو جائے گا. لہذا علماء فرماتے ہیں کچھ لوگوں کا حساب قیامت میں دن حشر ہونے کی صورت میں ہو جائے گا. جو آدمی قیامت کے دن حیوان کی صورت میں محشور کیا جائے گا, اب مجھے آپ بتائیے کہ کیا اللہ تعالیٰ کسی حیوان سے حساب کتاب لے گا؟ لے گا حساب کتاب؟ حیوانات سے حساب کتاب نہیں لیا جاتا. ان کا محشور ہونا یہ بتا رہا ہے کہ ان کا حساب کتاب ہو گیا. اب یہ کہاں جائیں گے؟ کہاں جانا چاہیے ان کو؟ یہ کہاں جائیں گے؟ جہنم میں جائیں گے. کیوں؟ اس لیے کہ پتہ ہے مشخص ہے, محشور ہونے کی کیفیت بتا دے گی. اب جو انسان محشور ہوں گے ان سے سوال کیا جائے گا, ہاں بھائی تم نے کیا کیا, عقیدہ کیا تھا, صحیح تھا نہیں تھا. پھر کچھ لوگ سٹیں گے, عقیدے سے کلیئر ہونے کے بعد پھر اعمال کا مرحلہ آئے گا, پھر شفاعت کا میدان ہوگا, ایک مراحل. تو اب سوچئے اس بات پر بھی غور کیجئے کہ میں آیا اپنی زندگی میں حیوان سے اوپر ابھی گیا, چونکہ بالآخر جس کیٹیگری میں اللہ نے پیدا کر دیا وہ تو مجبوری ہے ہماری. اس نے ہمیں پودا نہیں بنایا, پودے سے کم از کم اوپر حیوانوں کی کیٹیگری میں ڈال دیا اس نے ہمیں. حیوان کیا ہوتا ہے؟ حیوان کی زندگی کیا ہے؟ حیوان کی زندگی, حیات حیوانی کیا ہے؟ حیات حیوانی ہے عزیزان من کہ جتنے بھی حیوانات ہیں, جتنے بھی حیوانات ہیں, وہ اپنی استطاعت, استعداد اور ضرورت کے مطابق, یہ تین چیزیں, ایک ان کے اندر جو اللہ تعالیٰ نے استطاعت رکھی ہے, استعداد ہے ان کے اندر, اور ایک ان کے اندر ضرورت کا مرحلہ, اس کے مطابق وہ اپنے لیے بہترین غذا, بہترین جگہ, بہترین ساتھی, بہترین اولاد. بظاہر حیوانات کو کپڑوں کی ضرورت نہیں ہوتی اور سواری کی معمولاً ضرورت نہیں پڑتی انہیں, لہذا یہ دو چیزیں ان کو ضرورت, چونکہ ضرورت نہیں ہوتی انہیں. ورنہ اگر ضرورت میں شامل کر, جس جس چیز کو آپ ضرورت میں شامل کرتے جائیں گے اسی کے اعتبار سے بہترین. مثلا اگر حیوان کیا چاہے گا, ہر حیوان, جس حیوان کو بھی اگر سواری کی ضرورت ہوگی تو کیا کوشش کرے گا؟ بہترین سواری ملے. اگر لباس کی ضرورت ہوگی تو کوشش کرتا ہے, لیکن کوشش کا دائرہ کیا ہے؟ جو اس کے اندر استعداد ہے. لہذا بڑا سمپل سا مسئلہ ہے کہ حیوانات کھانا پکا کر نہیں کھا سکتے, اللہ تعالیٰ نے اس چیز کی استطاعت نہیں دی انہیں, ان کے اندر استعداد نہیں ہے. اگر اللہ تعالیٰ نے دی ہوتی تو وہ بھی پیزے بنا کے کھا رہے ہوتے ہیں, زنگر برگر کھا رہے ہوتے ہیں. ان کو اللہ تعالیٰ نے استطاعت نہیں دی ورنہ وہ بھی شربت بنا کے پی رہے ہوتے ہیں. استطاعت نہیں ہے اس, ان کے اندر یہ صلاحیت نہیں ہے, وہ نہیں کرتے ہیں. لیکن اپنی ضرورت میں کیا کرتے ہیں؟ مثلا اگر شیر حملہ کرتا ہے تو اپنی طاقت کے مطابق جو سب سے زیادہ طاقتور شیر ہوگا وہ سب سے بہترین حصہ کھائے گا, پھر جتنا کمزور ہوتا چلا جائے گا اس کے حساب بیچارے اتنا ہی اس خراب اس کا حصہ میں آتا جائے گا. تمام جانوروں کے اندر یہ حساب کتاب ہے. جگہ کے لیے, مکان کے لیے جس طریقے کا وہ بنانا جانتے ہیں اپنی صلاحیتوں میں بہترین بناتے ہیں, اپنی جو ان کی صلاحیت ہے اس کے تحت وہ بہترین بناتے ہیں. اب کسی کو اللہ نے اچھے گھر بنانے کی صلاحیت دی ہے, مثلا شہد کی مکھیاں ہیں وہ بڑا پرفیکٹ قسم کا گھر بناتی ہیں, مکڑی ہے وہ کمزور قسم کا بناتی ہے لیکن اپنے حساب سے بیسٹ بناتی ہے. تمام حیوانات, بعض جانوروں کے آپ گھونسلے دیکھیں گے آپ حیران ہو جائیں گے, شاہکار ہے, تنکوں سے جڑا ہوا ہوتا ہے لیکن ایسا بنا ہوا ہوتا ہے کہ انسان دیکھ کے حیران ہو جائے. بہترین جو استعداد ہے اس کے اندر کیا کرے گا؟ بہترین بنائے گا. پھر آپ دیکھتے ہوں گے چینلز وغیرہ جو جانوروں سے متعلق ہیں, ان میں کیا دکھاتے ہیں کہ ان کے اکثر جانوروں کے اندر پھر ساتھی کے اوپر لڑائی ہوتی ہے. کیوں؟ اس لیے کہ بہترین ساتھی طلب کرنا یہ حیوانات کے اندر موجود ہے. اسی طرح سے وہ اپنے بچوں کی بہترین پرورش کرتے ہیں. یہ جو دائرہ ہے یہ حیوانیت کا دائرہ ہے. لہذا اگر انسان اسی دائرے کے اندر موجود ہے, صرف کیا, چونکہ اللہ نے عقل دی ہے لہذا اس کا بہترین کھانا پکی ہوئی صورت میں یا کسی اس فارم میں ہوتا ہے, لباس بنا ہوا ہوتا ہے, سواری مختلف شکل کی ہوتی ہے, گھر ہم اچھا بناتے ہیں صرف اس لیے کہ اللہ تعالیٰ نے ہمیں عقل دی ہے. اگر बनावट की तबार से देखा, मेरे पास बहुत सारी बहस है ये, चूंटियों का जो घर बना हुआ होता है टेक्निकल एतबार से अभी तक इंसान ने इतने अच्छे घर नहीं बनाए जितने अच्छी चूंटियाँ बनाती हैं, लेकिन चूंटियों का जो घर बनाने का स्टाइल है, मतलब जो उनको इस्तेदार दी है उसमें बेहतरीन घर बनाती हैं। चूंटियों के ऊपर कभी आप रिसर्च पढ़ें आप हैरान होंगे, चूंटियों के जो ये सुराखाना के ज़मीन के अंदर होते हैं कभी कोई चीज़ नहीं सड़ती, पता है आपको, कोई चीज़ नहीं सड़ती उनके बिलों के अंदर। क्यों? इसलिए कि उसके अंदर हवा के गुजरने का ऐसा बेहतरीन निज़ाम होता है कि वहाँ पर कोई चीज़ ख़राब नहीं होती। ये अब तो अपने अंदर एक पूरी बहस है, अगर मैंने खोल दी तो एक नया चैप्टर शुरू हो जाएगा, लेकिन बताना आपको ये चाहता हूँ कि हर जानवर अपनी इस्तेदाद में जो अल्लाह ताला ने उसको दिए बेहतरीन घर बनाता है, बेहतरीन साथी, बेहतरीन बच्चे। अब अगर मेरी जिंदगी इसी में गुजर रही है तो मेरे और हैवान के दरमियान में फ़र्क क्या है? मैं ये समझ रहा हूँ कि मैं बड़ी गाड़ी में बैठ गया हूँ तो मैं इंसान हूँ, मैंने महंगे कपड़े पहन लिए तो मैं इंसान हूँ, मेरे पास बड़ा घर है तो मैं इंसान हूँ, मेरी बीवी बड़ी खूबसूरत है तो मैं इंसान हूँ, मेरे बच्चे अच्छे स्कूलों में पढ़ रहे हैं तो मैं इंसान हूँ, नहीं। मेरे पास जो इस्तेदाद है उसमें अगर मैंने इससे ज्यादा आगे कहीं नहीं निकला हूं तो मैं एक हैवान के दायरे से बाहर नहीं निकला हूं। यह हैवानियत का दायरा है। इंसान कहां से शुरू होता है? इंसान वहां पर शुरू होता है जहां पर इस दायरे से बाहर निकले। दायरा क्या है? जात। अपने लिए बेहतरीन गजा, अपने लिए बेहतरीन मशरूब, अपने लिए बेहतरीन, हम ये अच्छा, हम बाजों का समझते हैं हम अपने हिस्से का नहीं खाते, बच्चों को खिला देते, हम समझते हैं इंसान, ना असल इंसानियत नहीं। इसलिए कि ये काम हैवानात भी करते हैं, अपने मुंह में दाना बचाकर लाते हैं अपने बच्चों को खिलाते हैं। क्यों? इसलिए कि जिबिल्लत है, हैवानी जिबिल्लत है, एनिमल इंस्टिंक्ट है अपनी नस्ल को बाकी रखना, हर हैवान करता है। आपने किया, कौन सा कमाल किया? कमाल कहां से शुरू होता है? कमाल वहां से शुरू होता है कि जब आप अपनी जिंदगी में दूसरों के लिए कुछ करना शुरू करें। इशार कुर्बानी, ये वो जज्बा है जो हैवान और इंसान को एक दूसरे से जुदा करता है। अपने बच्चों को खिलाना कमाल नहीं है, दूसरे के बच्चों को खिलाना कमाल है। अपने बच्चों को पढ़ाना कमाल नहीं है, दूसरों के बच्चों को पढ़ाना कमाल है। आप जाकर देख लें, जानवर अपने बच्चे की हिफाजत करेगा, बस साथ वाले घोंसले का बच्चा मर रहा है या जिंदा है उससे फर्क नहीं पड़ता। तो अगर मैं भी ऐसा ही हूं तो मेरे और जानवर के दरमियान में क्या फर्क है? कोई फर्क नहीं है। इससे ऊपर ईमान का मरहला शुरू होता है, हयात ईमानी इवन इससे भी ऊपर है। अब इससे ऊपर का क्या मरहला है? हयात इंसानी में इंसान अपने आप को छोड़ता है और दूसरों के लिए करना शुरू करता है। लिहाजा एक बड़ा अजीब मंजर होगा कयामत के दिन। हो सकता है कि मुझ जैसे सारी जिंदगी दीन का प्रचार और अल्लाह अकबर नमाज मजलिस रोजा सब कुछ करने वाले कयामत के दिन जब मशहूर हो तो क्या हो? हैवान। और उसके मुकाबले पे एक काफिर इंसान, तो मैं सवाल का हक रखूंगा, मैं कहूंगा परवरदिगार मुझे तो अल्लाह ताला क्या जवाब कहेगा? जब तू हैवान से ज्यादा जिंदा नहीं रहा तो तेरी औकात नहीं है कि आज के दिन तू इंसान बनाकर मशहूर किया जाए। तो उस काफिर को क्यों किया? इसका अकीदा गलत था। अकीदे का मरहला ये नहीं है, यहां तक मरहला अकीदे का। अगर वो काफिर अपने अलावा किसी के लिए जिंदा रहा है उसे हक है कि वो कयामत के दिन कम अज कम इंसान बनाया जाए। लेकिन मैं अहले बैत का नाम लेने वाला, तस्बीह पढ़ने वाला, नमाज पढ़ने वाला, लेकिन अगर मेरी जिंदगी मेरी जात के दिगत घूम रही है तो मैं हैवान से ऊपर नहीं हूं। लिहाजा पहला मरहला तो मुझे यह सोचना है कि मैं हैवान से ऊपर हूं भी या नहीं। लिहाजा अगर मेरी जिंदगी में मेरी जात के अलावा कोई पाया जाता है, मैं किसी और के लिए कुछ कर रहा हूं, तो इसका मतलब जितना फीसद मैं कर रहा हूं उतना फीसद इंसान हूं। इंशाल्लाह गुफ्तगू को मैं यहीं से आगे बढ़ाऊंगा। मेरी ख्वाहिश है कि दुरूस का दौरान या 40 मिनट से ज्यादा ना रहे। गुफ्तगू को मैं इंशाल्लाह अगर आइंदा हफ्ता खुदा ने तौफीक दी और शामिल हाल रहा इंशाल्लाह परवरदिगार का करम, तो इंशाल्लाह गुफ्तगू को यहीं से आगे शुरू करेंगे। अर्ज़ करूँगा आपकी खिदमत में कि फिर हयात ईमानी किसे कहते हैं। दुआ करते हैं परवरदिगार के हुजूर में कि बारेलाह बेहक़ मोहम्मद व आल मोहम्मद अलैहिस्सलाम, वारिस हकीकी अहले बैत इमाम ज़मान अलैहिस्सलाम के ज़ुहूर में तअजील फरमा, हम सब को बेहक़ मोहम्मद व आल मोहम्मद दीन समझने और उस पर अमल करने की तौफीक इनायत फरमा। मोमिनीन दुनिया में जहाँ जहाँ आबाद हों सब को अपने हिफ्ज़ अमान में रख, परेशानियों को दूर फरमा, मुश्किलात को आसान फरमा, जितने बीमार हैं उनको सेहत कामला आजला इनायत फरमा, जितने हमारे बेगुनाह असीर हैं उनको जल्द से जल्द रिहाई इनायत फरमा। बेहक़ मोहम्मद आले मोहम्मद مؤمنین دنیا میں جہاں جہاں باطل سے برسر پیکار ہیں، بحرین میں، یمن میں، عراق میں، شام میں، سعودی عرب میں، لبنان میں، نائجیریا میں، ان سب کو نصرت و کامیابی عنایت فرما. فلسطین، میانمار اور بالخصوص کشمیر کے مؤمنین کو نصرت و کامیابی عنایت فرما. دین دشمن، اہل بیت دشمن قوتوں کو، پاکستان دشمن قوتوں کو نیست و نابود فرما. استعماری استکباری قوتوں کو، تکفیری قوتوں کو نیست و نابود فرما. تمام علماء مراجع اعظام کے سایوں کو ہمارے سر پر مستدام رکھ. بار الہ بحق محمد و آل محمد علیہ الصلوۃ والسلام، ہم سب کو امام زمانہ علیہ الصلوۃ والسلام کے اعوان و انصار میں شمار ہونے کی توفیق عنایت فرما. ربنا تقبل منا انک انت السمیع العلیم برحمتک یا ارحم الراحمین.